हम और नहीं है उनको भी बिही इल्म उसके बारे में कोई इल्म। वमा लिज़्ज़ालिमीना और नहीं है जालिमों के लिए मिन नसीर कोई भी मददगार। वह इज़ातुतला अलैहिम और जब उन पर पढ़ी जाती हैं आयातुना हमारी आयात बैयनात जो वाज़े हैं रोशन हैं तारिफ़ो तुम पहचान लोगे फी वजूहिल लज़ीना कफरू उन लोगों के चेहरों में जिन्होंने इनकार किया काफिर हैं अलमुनकर एक नाखुशी एक नागवारी तुम उनके चेहरों में वो पहचान लोगे। अब ये कुरान पढ़ने वालों को और कुरान सिखाने वालों को और कुरान समझने वालों को कहा जा रहा है। एक तो जनरल महफिल में बैठे हैं जैसे खत्म कुरान की महफिल है ये उसकी बात नहीं हो रही। और दूसरा दलील जो है तुतला अलैहिम पढ़ी जाती हैं आयातुना बैयनात ये मुहकम आयात हैं उनमें अहकामात हैं वो रोशन क्लियर आयात हैं और बैयनात ये भी हैं कि वो उस वक्त क्लियर हैं वो लोगों को समझ आ रही हैं। मसलन इस तरह कोई पढ़ा रहा है कोई तर्जुमा बता रहा है या किताब में लिखा हुआ है आप किसी को दिखाएं ये देखें कुरान में क्या लिखा हुआ है ठीक है जी। तो जो लोग जो काफिर हैं उनके चेहरों पर एक नाखुशी के आसार आते हैं और ये कौन से काफिर हैं मुख्तलिफ किस्म के काफिर होते हैं इनकार करने वाले मतलब लादीन लोग होते हैं क्रिश्चियंस हैं हिंदू हैं ये एक तो ये काफिर जो है ना ये कुरान के इनकारी हैं और हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की नबूवत के इनकारी उनके बारे में बात हो रही है ठीक है जी। कि जब उन पर हमारी आयात पढ़ी जाती हैं तो ये उनके चेहरों पर एक नाखुशी आती है यकादूना करीब है यस्तूना वो हमला कर दें बिल्लज़ीना उन लोगों पर यतलूना अलैहिम आयातिना जो उन पर हमारी आयात पढ़ते हैं। और ये सीन अक्सर जितना जितना आप कुरान के साथ आपका ताल्लुक बढ़ता है आपकी आम बातों में भी कुरान नजर आना शुरू हो जाता है। आप कहीं कोई बात सुनते हैं और कहते हैं हाँ हमने भी कुरान में ये बात पढ़ी थी तो कुरान की एक ऐसी बरकत है कि वो इंसान के अंदर की कुरान की एक ऐसी बरकत है कि वो इंसान की अंदर की सफाई के साथ साथ आहिस्ता आहिस्ता उसकी एक्सटर्नल माहौल भी इंसान का साफ होना शुरू हो जाता है। जब वो एक बात सुनता है सबसे पहले जाके जाहिर में भी अपने हस्बैंड को अम्मी अब्बू को या बच्चों को बताए सुनो आज हमने ये पढ़ा उनमें कोई एक क्यूरियोसिटी पैदा हो फिर वो पढ़ना शुरू करें ये तो बड़ी इंटरेस्टिंग बात है यार अच्छा चलो देखते हैं। मतलब मेरी एक दोस्त थी उसके डाइनिंग रूम में एक व्हाइट बोर्ड लगा हुआ था और उमराइद ना बच्चों की बेबी सिटर व्हाइट बोर्ड लगा होता था उस पर रोजाना एक आयत और एक हदीस लिखी जाती थी वो तो थे भी अरबी तो अरबी में लिखा होता था और खाना खाते वक्त वो जो उनके हस्बैंड थे बाबा रायद कहते थे हम उनको मुस्लिम स्कूल के प्रिंसिपल थे वो बच्चों से वो डिस्कस करते थे जो भी उनके घर उस मेहमान भी हम भी होते थे हम भी खाने पे बैठ जाते बड़े दिल होते हैं अरबों के बहुत बड़े दिल होते हैं वो जबरदस्ती बैठो तुमने मैंने ये पकाया है आप कहें यार हम शर्मिंदा हम कहें कि हम क्यों इनके खाने में शामिल हो बिठा के और वहां पे वो चीज बाकायदा डिस्कस करते थे और बच्चे उनसे सवाल पूछते थे। तो आप सोचें जिस घर में रोजाना एक आयत एक हदीस खाने पर डिस्कस हो रही है वो बच्चे सोते हुए भी वही सोचते होंगे उठ के अगले दिन सुबह नाश्ते पे नई आयत नई हदीस लिखी हुई होती थी और कितना आसान है ये। हम देखें अपने ड्राइंग रूम्स में एक तो शीशे अलमारे बहुत होते हैं उसमें प्यारे प्यारे डेकोरेशन हमारे घर भी हैं हमारा हर किसी के घर में होते हैं डेकोरेशन पीसेस हैं कैंडल स्टैंड्स हैं बड़े बड़े तस्वीरें लगी होंगी एक तो पेंटिंग फ्रूट की खामखा लगी हुई होती है तो इतनी सी जगह वो बोर्ड लेता है और वो बच्चों को वहां पे वो चीज सिखाते थे। तो कुरान का एक ये एजाज है कि वो अपना माहौल बिल्कुल साफ कर देता है और उसके इर्द गिर्द जो है रोशनी आपको फील होता है कि उस घर में एक रोशनी आ जाती है। तो ये यहाँ पे है कि जो लोग इनकार करते हैं वो तो ऐसे हैं कि जैसे एकदम से वो उन पे हमला कर देंगे। अफा उनब बे उकुम फिर ऐसे लोगों को कहें कुल अफा उनब बे उकुम कह दीजिए क्या मैं तुम्हें बताऊं बिशर मिन ज़ालिकुम जो बदतर है इस बात से। अब ये दोनों को कहा जा रहा है जिसने हमला किया है और जिस पे हमला किया गया है उन दोनों को कहा जा रहा है कि मैं तुम्हें बताऊं जो इससे भी ज्यादा बुरी बात है अन्नार वो दोजख है वो आग है। तो जो हमला कर रहा है उसको तो समझाया जा रहा है और जिस पे हमला किया जा रहा है उसको तसल्ली दी जा रही है कि देखो یہ جو تم اللہ کا پیغام پہنچا رہے ہو یہ تمہیں اس آنکھ سے بچا لے گا. ٹھیک ہے. وعدہ اللہ, وعدہ کیا ہے اللہ نے, الذین کفروا, ان لوگوں سے جنہوں نے کفر کیا, وبئس المصیر, اور یہ بہت برا ٹھکانہ ہے, بہت بری لوٹنے کی جگہ ہے. آیت نمبر 73, یا ایھا الناس, اے لوگو, ضربا مثل, بیان کی جاتی ہے تمہارے لیے ایک مثال, اور یہ اس سورت کا امتیاز ہے. یہ جو آگے مثال آ رہی ہے یہ اس کا اپنا ایک امتیاز ہے. جیسے سورہ بقرہ میں ہم نے مچھر کی مثال پڑھی تھی, سورہ نمل جو ہے وہاں پہ ہم نے شہد کی مکھی پڑھی ہے, اور سورہ نحل میں, سوری نمل تو ابھی نہیں آئی ہے, نمل میں چونٹی ہے, عنکبوت بھی سورت کا نام ہے. تو یہاں پہ بھی حشرات الارض کے ذریعے ایک مثال دی گئی ہے, اور یہ مثال میں نے پہلی دفعہ امریکہ میں دیکھی تھی, تو میں آپ کو اس کی کہانی سناؤں گی بڑے مزے کی. کہ تم فس جمعو لہو, تو کان کھول کے سن لو اس کو, ان الذین, بے شک جو لوگ, تدعون من دون اللہ, جو جن کو تم پکارتے ہو اللہ کے سوا. اب یہ ڈائریکٹلی جو ہم پڑھ رہے ہیں قرآن, یہ ہمیں کہا جا رہا ہے کہ جن ذاتوں کو, جن پاورز کو تم بلاتے ہو اللہ کے سوا, ٹھیک ہے جی, لن یخلقوا ذبابا, وہ تو ایک مکھی بھی نہیں پیدا کر سکتے, ولو اجتمعوا له, ہاں وہ جمع ہو جائیں سارے اس کے لیے, وَإِن يَسْلُبْهُمُ الذُّبَابُ, اور اگر ان سے چھین لے مکھی, شیئن, کچھ بھی, لا يَسْتَنْقِذُوهُ مِنْهُ, وہ اسے چھڑا بھی نہیں سکتے اس کو, ضَعْفُ الطَّالِبِ, بڑا کمزور ہے, بڑا بودا ہے یہ چاہنے والا, والمطلوب, اور جسے وہ چاہ رہا ہے. اور یہ مثال دلیل ہے اس کی اگلی آیت پر, آیت نمبر 74, ما قدر اللہ حق قدرہ, انہوں نے نہیں اللہ کی قدر جانی جیسا اس کی قدر جاننے کا حق ہے, ان اللہ, بے شک اللہ, لقوی عزیز, قوت والا اور زبردست ہے. یہ مثال جو ہے, یہ جیسے ہمیں کہا جا رہا ہے کہ دیکھو اے لوگو, یا ایھا الناس, ہم تمہارے لیے ایک مثال بیان کرتے ہیں تو کان کھول کے سن لو, جن ذاتوں کو تم اللہ کے سوا پکارتے ہو. جیسے ہم یہ کہتے ہیں نا کہ وہ غیر مسلم اور لا دین اور بے مذہب لوگ جو ہیں وہ ہم سے تو بہت ہی اچھے ہیں, ان کی تو ہم سے کہیں زیادہ سمجھ ہے, اور وہ ہم سے زیادہ اچھے معاملے کرتے ہیں, ان میں اچھی باتیں ہیں, لیکن ہم ان باتوں میں پھر اتنے بڑھ جاتے ہیں کہ ہم ان کی غلامی کرتے ہیں, ہم مسلمان ہوتے ہوئے ان کی غلامی کرتے ہیں, حالانکہ ہمارے پاس اس دنیا میں, یعنی کہ جو سب سے بہترین دین ہے اور سب سے بہترین مذہب ہے اور جو سب سے زیادہ پاور دینے والی کتاب ہے وہ ہمارے پاس ہے, لیکن ہم ان لوگوں کے غلام بن جاتے ہیں کیونکہ یہ چیز ہمارے ہاتھ میں نہیں ہے, یہ ہمارے کنٹرول میں نہیں ہے. ٹھیک ہے, تو اللہ یہ کہہ رہا ہے کہ جس کو بھی تم اللہ کے سوا پکارتے ہو وہ تو ایک مکھی بھی نہیں بنا سکتے. خاص طور پہ زباب کا لفظ استعمال ہوا ہے, زباب جو ہے یہ ہاؤس فلائی ہے, یہ عام گندگی پہ بیٹھنے والی مکھی جو ہے اس کو زباب کہتے ہیں. ٹھیک ہے جی, اور چاہے یہ سارے کے سارے جمع ہو جائیں اس کے لیے. تو امریکہ میں پریزیڈنٹ کلنٹن کے زمانے میں ہیومن جینوم پروجیکٹ شروع ہوا تھا کہ انسان کا جو ڈی این اے ہے اس کی ساری جینز کھولی جائیں اور اس کا پورا ایک اس کا انسائیکلوپیڈیا بنایا جائے کہ فلاں جین جو ہے یہ فلاں جگہ پڑی ہوئی ہے. ہمارے پاس 46 کروموزومز ہیں ہمارے ہر سیل کے, ہر خلیے کے نیوکلیس میں, اور اس پہ ہماری جینز ہیں جو لاکھوں کی تعداد میں ہیں. تو ان ساری جینز کی سٹڈی کے لیے گورنمنٹ نے ایک بہت بڑا فنڈ مقرر کیا تھا کہ ہیومن جینوم پروجیکٹ, اور آپ یہ کریں. تو ہیومن جینوم پروجیکٹ جب شروع ہوا تو انہوں نے کہا کہ یہ تو مشکل ہے, مطلب یہ انسان کا تو ذرا ڈی این اے بڑا کمپلیکیٹڈ ہے, تو ہم ایسے کرتے ہیں کہ پہلے ڈروسوفیلا فلائے, یہ عام مکھی جو ہوتی ہے, ہم اس کا جینوم سٹڈی کرتے ہیں. یعنی اس وقت تو ہمیں, مجھے, میں نے بھی کہا بڑے عقل مند ہے یار, کہاں بندہ اور کہاں مکھی, اس کا جینوم یہ پہلے دیکھ لیں کہ یہ ہے کیا, اس کی جینز میں کیا ہے. وہ جب انہوں نے شروع کیا اس پر پتہ نہیں کتنے سال لگ گئے, کتنے سال کے بعد, اور پھر انہوں نے آخر میں کہا کہ اس میں اور انسان کے جینوم میں پتہ نہیں اتنی ہزار جینز کا فرق ہے, یہ ایک ہی چیز ہے, یہ ایک ہی جیسی, اس میں بھی اتنی ہی جینز ہیں یا اس سے تھوڑی جینز ہیں جتنی انسان میں, یہ اتنا کمپلیکیٹڈ اس کا جینیٹک کوڈ ہے. تو اللہ کہہ رہا ہے کہ تم تو سارے کے سارے جمع ہو کے ایک مکھی بھی نہیں بنا سکتے, مکھی بنا کیا سکتے ہو, تم تو اس کو سٹڈی بھی نہیں کر سکتے ہو, تم تو اس کو کھول کے پڑھ بھی نہیں سکتے ہو جو چیز میں نے بنائی ہوئی ہے. हाँ, यानी ये जब वहां पे ह्यूमन जीनोम प्रोजेक्ट जब क्लोज हुआ था, वाकई अब इन्होंने खोल लिया है, इंसान की जीन्स इनको पता है सारी, बहुत रिसर्च किया है इन्होंने, उसकी क्लोजिंग पे उन्होंने ये बात बताई थी, अपना मजाक उड़ा रहे थे वो साइंटिस्ट कि हम समझे थे कि मक्खी पहले हम पढ़ लेंगे तो फिर इंसान, तो मक्खी और इंसान में बहुत थोड़ा सा ही फर्क है। तो मेरे जहन यानी ये आयत पढ़ के मुझे उनकी वो बात याद आई थी कि तुम सारे भी जमा हो जाओ तो तुम तो एक मक्खी भी नहीं बना सकते, बल्कि अगर मक्खी तुमसे कुछ ले जाए तो तुम उसे वापस छीन भी नहीं सकते। तुम अपनी हैसियत को सोचो, तुम इधर उधर छीना छपटी में कैसे मसरूफ हो, तुम्हें हर किसी का माल तुम्हें चाहिए होता है, हर किसी जैसे ड्रेसेस तुम्हें चाहिए होते हैं, हर किसी जैसी चप्पलियां तुम्हें चाहिए होती हैं, ये छीना छपटी में तुम्हारी सारी जिंदगी गुजर जाती है। हाँ, ये मक्खी भी नहीं उड़ा सकते, बिल्कुल। तो यानी कि ये अल्लाह कि तुम इतने कमजोर हो, तुम इतने बूढ़े हो कि ये मक्खी भी इलम से भी तुम्हारे कंट्रोल में नहीं आती, और लाइलमी में भी अगर वो तुम्हारी कोई चीज उड़ के ले जाए तो तुम उसे नहीं कुछ कह सकते। ज़ुआफुत तालिब, बड़ा कमजोर है, बड़ा बूढ़ा है, टूटा फूटा है ये चाहने वाला, वल मतलूब, और जो वो चाह रहा है, मक्खी क्या और लेके उड़ गई होगी, वो भी बहुत ही बूढ़ी चीज है जिसको वो चाह रहा है। तो फिर अल्लाह कहता है कि इस मिसाल के मुताबिक अल्लाह की कदर नहीं पहचानी जैसा उसको पहचानने का हक है, और इसका ये मतलब है कि वाकई हम कभी भी अल्लाह की कदर नहीं जान सकते। जब कुरान ये दावा कर रहा है मिसाल देने के बाद, तो इसका मतलब है कि वाकई ये हमारी, जैसे हजरत अली का कौल है कि अल्लाह की जात में गौर ना करो, ये तुम्हें गुमराह कर देगा, यानी तुम्हारा ये इदराक जो है ये इसलिए बना ही नहीं है कि तुम उसकी जात में गौर कर लो, तो इसलिए उसमें ना जो बस नेक काम करो, अच्छे काम जो जैसे अल्लाह ने सिखाया है बस वो काफी। ठीक है जी, इन्नल्लाह लकवीउन अजीज, बेशक अल्लाह कुव्वत वाला और गालिब है। अल्लाह यस्तफी, अल्लाह चुन लेता है मिनल मलाइकति, फरिश्तों में से, रुसुलन पैगाम पहुंचाने वाले, व मिनन नास, और लोगों में से भी। इन अल्लाह, बेशक अल्लाह, समीउन बसीर, वो खूब सुनने वाला और खूब देखने वाला है। यालमु मा बैन एदीहिम, वो जानता है जो इनके आगे है, वमा खल्फहुम, और जो इनके पीछे है, व इलल्लाहि, और अल्लाह ही की तरफ, तुरजाउल उमूर, लौटना है सब कामों का। अब दोबारा से वहां पे वो चीज जहां से सूरत शुरू हुई थी, सूरत देखें शुरू कहां से हुई है, सूरह हज है ना, इसमें हज का बयान भी गुजर गया, लेकिन ये शुरू कयामत के बयान से हुई थी, इन्नज़लज़लतस्सा'अतलशय्युनअज़ीम। तो वहां से अल्लाह ताला, अब ये जो क्लोजिंग हो रही है ना, क्योंकि मैंने आपको कहा है कि कुरान की सूरतें जो हैं ये साइक्लिक होती हैं, तो क्लोजिंग में भी अल्लाह उस सब्जेक्ट को एड्रेस कर रहा है कि या अय्युहल्लज़ीना आमनु, पहली दफा ये आया है या अय्युहल्लज़ीना आमनु, या अय्युहल्लज़ीना आमनु रुकऊ वस्जुदू वअबुदू रब्बकुम। ये अब अल्लाह बता रहा है कि वो जो एक अजीम जलजला आने वाला है, तो ईमान वालों, वो सब इंसानों पे आ रहा है, सब जैसे बार बार या अय्युहन्नास करके एड्रेस किया गया है, तो ए ईमान वालों, क्या फॉर्मूला है कि आप उस वक्त की जजा व फजा से और उस दहशत से आप बच सकते हैं, आप अपना हिसाब आसान कर सकते हैं? तो एक तो रुकू, एक तो डायरेक्ट हुक्म है कि रुकू करो, मतलब नमाज पढ़ो। रुकू का क्या मतलब है? झुक जाओ, झुक जाओ अल्लाह के सामने, झुक जाओ। वस्जुदू, और अपनी पेशानियां जमीन पर टेक दो उसके सामने, इंतहाई आजजी। ये एक यहूदी खातून है, लेस्ली हैसल्टन, बड़ी जबरदस्त किताबें हैं उनकी, तो उन्होंने सजदे के बारे में लिखा है कि ये सजदा जो मुसलमान जो सजदा करते हैं, तो ये बिल्कुल ऐसा है जैसे बंदर इंतहाई आजजी में या डर के, जब बंदर एक हरकत करता है तो वो ये करता है, जब बंदर बहुत ज्यादा डर जाता है तो वो जमीन पे अपना माथा टेक के और अपना ये बैक एंड जो है इसको ऐसे उठा लेता है और बस इस तरह इस पोजीशन में पड़ा रहता है। तो यानी एक जानवर की तरफ से इंतहाई आजजी का ये इजहार है, जब वो समझता है कि अब मैं आजिज हो गया हूँ, अब मैं मजबूर हो गया हूँ। तो उन्होंने ये लिखा है कि मुसलमानों को उनके अल्लाह ने ये सजदा इसीलिए सिखाया है कि ये उनकी इंतहाई आजजी का इजहार है, कि अल्लाह के सामने अपना माथा और नाक रगड़ना जमीन के ऊपर, ये इंतहाई दर्जे की आजजी है। और हदीस में भी ये है कि سجدے میں دعا کیا کرو کیونکہ تم اپنے اللہ سے بہت قریب ہوتے ہو اس وقت. ٹھیک ہے, ایک تو اور کچھ نظر نہیں آ رہا ہوتا, سب کچھ بند ہوتا ہے, اور انسان ایک ایسی پوزیشن میں ہوتا ہے جس سے زیادہ وہ جھک نہیں سکتا. تو تم اللہ کے سامنے جھک جاؤ اور اپنی پیشانیاں اس کے سامنے ٹیک دو. وعبدو, اور اس کی فرما برداری کرو. ربکم, اپنے رب کی. وفعلو, اور وہ کرو. الخیر, اچھے کام. لعلکم تفلحون, تاکہ تم فلاح پا جاؤ. جو فلاح میں نے آپ کو بتائی تھی کہ ہمیشہ کی کامیابی, اور یہ آیت سجدہ ہے. تو اللہ تعالیٰ نے یہی کہ اللہ کی رضا اور اس کے اذن کے سامنے اپنا سب کچھ تچ کر دینا, اپنا سب کچھ چھوڑ دینا, یہ وہ فارمولا ہے. اور پھر نیک کام کرنا, یہ فلاح کا فارمولا اللہ نے یہاں بتایا ہے. وجاہدو فی اللہ, اور کوشش کرو اللہ کی ذات میں, اللہ کی راہ میں. دیکھیں, وجاہدو فی سبیل اللہ نہیں کہا ہے, یہ اس آیت کا ایک اصرار ہے. وجاہدو فی اللہ, اور یہ ایک اور جگہ پہ اللہ تعالیٰ نے کہا ہے کہ وجاہدو فینا, جو کوشش کرتے ہیں ہم میں, ہماری ذات میں. یہ دو آیات ایسی ہیں, وجاہدو فی اللہ, ایک یہ ہے اور ایک ہے وجاہدو فینا. وہاں پہ ہے لنہدینہم سبلنا, تو اللہ قسم کھا کے کہہ رہے ہیں کہ البتہ ضرور ہم انہیں ہدایت دیں گے اپنی راہوں کی. وہ ایک یہ ہے نا کہ کہ اللہ کی راہ میں خود کو فنا کر دینا, یہ وہ تصوف کے وہ ہیں, کانسیپٹس ہیں. تو ایک ہے فنا, جو فنا وہ اچیو کر لیتے ہیں. پھر فنا فی اللہ ہے, اللہ کی ذات میں خود کو فنا کر دینا. تو یہ آیات جو ہیں, میں تصوف تو نہیں پڑھاتی, لیکن یہ آیات جو ہیں ان کا مطلب ویسا ہے کہ وجاہدو فی اللہ, تم کوشش کرو اللہ کے لیے, اللہ کی ذات میں. حق جہادی ہی, جیسے کوشش کرنے کا حق ہے. تو یہاں پہ انسان اپنے آپ سے پوچھے کہ جیسے میں کسی بھی دنیا میں کسی چیز کے لیے کوشش کرتا ہوں, میں کوشش کرتا ہوں کہ میرا گھر صاف ستھرا ہو, میں کوشش کرتا ہوں کہ میں اچھا لباس پہنوں, میں کوشش کرتا ہوں کہ میرے بچے اچھے ریزلٹس لائیں, وہ پاس ہوں, میں کوشش اپنی جاب میں کوشش کرتی ہوں, کیا میں اللہ کے لیے ایسی کوشش کرتی ہوں؟ کیا میری کوئی بھی کوشش خالصتاً میں یہ کہہ سکتی ہوں کہ یہ اللہ کے لیے ہے, یہ اللہ کی راہ میں ہے؟ انسان کو سوچنا چاہیے نا کہ ہم کتنی ایفرٹ ایک چیز میں ڈال رہے ہیں. حق کا جہاد ہی, ہر انسان کو پتا ہے کہ اس کا جہاد جو ہے وہ کتنا زوردار ہو سکتا ہے, اور پھر وہ اللہ کی راہ میں کتنا جہاد کر رہا ہے, کتنی کوشش کر رہا ہے. ہوا اجتباکم, اس نے تمہیں چنا ہے. وما جعل علیکم, اور اس نے نہیں ڈالا ہے تم پر. فی الدین, دین میں. من حرج, کوئی بھی تنگی. اگر دین میں ہمیں کوئی تنگی محسوس ہوتی ہے تو وہ ہمارے اپنے اعمال کا, ہمارے اپنے ہاتھوں کی پیدا کردہ ہے. جیسے یہی تھا کہ تم اپنے مناسک میں تنازع نہ کیا کرو. تو اللہ نے دین میں تم پر کوئی تنگی نہیں ڈالی ہے, کوئی لا اکراہ فی الدین. ملت ابیکم ابراہیم, یہ تو تمہارے باپ ابراہیم کا دین ہے. جیسے ہم کسی کو کہتے ہیں نا کہ آپ اچھے اچھے کام کریں, دیکھیں وہ جو ایک کسی کی مثال دے کے کہتے ہیں وہ کتنا پیارا بچہ ہے, دیکھیں وہ بھی فرسٹ آتا ہے. ہم ایسے کہتے ہیں نا, آپ کا وہ کزن اتنا اچھا ہے, وہ امی ابو کی اتنی بات مانتا ہے. اس طرح اللہ اتنے پیار سے کہہ رہا ہے کہ یہ تو تمہارے باپ ابراہیم کا دین ہے, تو تمہیں اس کو ماننے میں کیوں اتنا پسو پیش ہے, اور تم کیوں اس کو اتنا مشکل جانتے ہو؟ ہوا سماکم المسلمین, اس نے تمہارا نام مسلمان رکھا ہے. حضرت ابراہیم کی دعا میں ہے نا کہ ہمیں, ہاں ہمیں مسلم کہ وہ کر دے, ہمیں قبول کر لے. اس نے تمہارا نام مسلم رکھا ہے. من قبل, اس سے پہلے بھی. وفی ہذا, اور اس میں. لیکون الرسول, تاکہ ہو جائے رسول. شہیدن علیکم, تم پر گواہ. وتکونو, اور تم ہو جاؤ. شہداء علی الناس, تمام لوگوں پر گواہ. جو ہم پڑھتے رہے ہیں سورہ البقرہ, سورہ آل عمران, سورہ نساء, ایک چین ہم نے پڑھی تھی ایسی آیات کی. جیسے سورہ نساء میں پھر یہ ہے کہ یہاں پہنچ کے حضور صلی اللہ علیہ وسلم بہت روئے تھے, اور انہوں نے تلاوت رکوا دی تھی, جہاں پہ یہ تھا کہ وَيَكُونَ الرَّسُولَ عَلَيْكُمْ شَهِيدًا, اور رسول جو ہے یہ تم پر, سب پر گواہ ہوگا. تو یہ آیت جو ہے اور یہ آگے بھی آتی ہے، لیکن ایک لحاظ سے آپ یہ سمجھیں کہ یہ اس چین کی اختتامی آیت ہے. کیوں؟ اس میں اور ان آیات میں کیا فرق ہے؟ کیونکہ ایک ایسی صورت جس میں یا ایوہ الناس یا ایوہ الناس کر کے پورا خطاب کیا گیا ہے، ایک عمومی خطاب، اس میں اللہ یہ کہہ رہا ہے کہ تمہارا رسول تم پر گواہ ہوگا اور تم لوگوں پر گواہ ہوگا. تو یہاں پہ یعنی کہ سورہ الحج میں اللہ تعالیٰ نے وہ بوریا بستر اٹھا کے آپ کے سر پہ رکھ دیا ہے کہ اب آپ نے اتنا قرآن پڑھ لیا ہے کہ اب رسول آپ کی گواہی دیں گے، لیکن آپ بھی گواہی دیں گے، آپ کہیں بھاگنے والے نہیں. اب آپ نے بہت پڑھ لیا، اب آپ نے بڑا ٹائم انویسٹ کر دیا، اللہ نے آپ کو اتنی توفیق دی ہے کہ آپ یہاں تک پہنچ گئے ہیں، اب آپ لوگوں پر گواہ ہیں. لوگوں کی گمراہی کا سوال آپ سے کیا جا سکتا ہے؟ آپ کے ارد گرد لوگ تھے، ایسے کر رہے تھے، اس وقت آپ نے کیا کیا؟ یا ان لوگوں سے پوچھا جائے آپ نے ایسا غلط کام کیا، کسی نے آپ کو منع کیا؟ ہو سکتا ہے وہ کہہ دیں کہ ہاں انہوں نے منع کیا تھا، آپ کی چھٹی ہو جائے گی، آپ بچ جائیں گے. یا وہ یہ کہیں کہ جی ہمیں تو کسی نے نہیں منع کیا، یہ تو بڑی قرآن پڑھتی تھیں، کبھی نہیں آئی ہمارے پاس، کچھ نہیں انہوں نے ہمیں سکھایا. ٹھیک ہے نا جی. تو یہاں پہ یہ بہت، یہ بھی اس کی یہ زباب والی آیت کے بعد یہ اس کی ایک امتیازی آیت ہے کہ تم لوگوں پر گواہ ہو. فاقیم الصلاۃ وآتوا الزکاۃ، تو نماز قائم کرو اور زکوٰۃ دو. واعتصموا باللہ، اور مضبوطی سے اللہ کو تھام لو. ہوا مولاکم، اور یہاں تک پہنچ کے جب انسان یہ سنتا ہے کہ تکونوا شہداء علی الناس، تو انسان کی ویسے یادی جان لیک ہو جاتی ہے ڈر کے مارے کہ اب تو پوچھا جائے گا. تو اللہ کہہ رہا ہے واعتصموا باللہ، بس اب اللہ کو پکڑ لو، کیونکہ دنیاوی اسباب میں نے اب تمہارے کاٹ لینے ہیں. ہوا مولاکم، وہی تمہارا مولا ہے، وہی کارساز ہے. فنعم المولا، تو کیا بہترین وہ تمہارا کارساز ہے. ونعم النصیر، اور کیا ہی زبردست اور اچھا وہ مددگار ہے. واخر الدعوانا الحمدللہ.